रोमी 14 अध्यायको 17 र 18 पद हामी फेरि पढौं। किनकि परमेश्वरको राज्य खानु पिउनु होइन, तर पवित्र आत्मामा धार्मिकता, मेलमिलाप र आनन्द हो। किनकि जसले यी कुराहरूमा ख्रीष्टको सेवा गर्दछ, ऊ परमेश्वरका निम्ति मन पर्दो र मानिसहरूका निम्ति स्वीकार योग्य हुन्छ। जसले यी कुराहरूमा अर्थात धर्मी जीवन जिउँदै ख्रीष्टको सेवा गर्छ, जसले चाहिँ परमेश्वरको शान्तिले भरिएर सन्तुलित भएर त्यसलाई अपनाएर यो अशान्तिले भरिएको संसारमा जिउँछ, अनि जो चाहिँ परमेश्वरबाटको आनन्द अनुभव गर्दै प्रभु येशूको सेवा गर्छ, यो चाहिँ परमेश्वरलाई मन पर्दो हुन्छ भनेको छ। त्यसैले पवित्र आत्माले भरपूर हुँदा परमेश्वर पिता एकदम खुसी हुनुहुँदो रहेछ। अनि जब पवित्र आत्माको फल हाम्रो जीवनमा प्रकट हुन्छ, गलाती 5:22, अनि त्यो कण्ठ गरेर धेरै मनन गरिनु पर्ने पद हो है, जब ती कुराहरू प्रकट हुन्छ, त्यो त ख्रीष्टकै जीवन प्रकट भइरहेको, अनि त्यो चाहिँ परमेश्वर पितालाई अति नै मनपर्छ। परमेश्वर पितालाई आफ्नो पुत्रको हरेक अभिव्यक्ति मनपर्छ, अनि ती अभिव्यक्तिहरू चाहिँ पवित्र आत्माले हाम्रो जीवनमा चाहिँ प्रकट गर्न चाहनुहुन्छ। त्यसैले यस्तो व्यवहारसँग परमेश्वर पिता प्रसन्न हुनुहुन्छ भनेर चाहिँ यो 18 पदले भन्दैछ। त्यति मात्र होइन, यो 18 पदले यो पनि बताउँछ कि जसले यी कुराहरूमा ख्रीष्टको सेवा गर्छ, ऊ परमेश्वरका निम्ति मनपर्दो मात्र होइन, तर मानिसहरूका निम्ति पनि स्वीकार योग्य हुन्छ। अर्थात् मानिसहरूको निम्ति समेत यस्तो व्यवहार, ख्रीष्टको जीवनदेखि नै व्यवहार, पवित्र आत्माले ख्रीष्टको चरित्र हाम्रो जीवनमा प्रकट गर्ने यस्तो व्यवहार चाहिँ स्वीकार योग्य मानिन्छ नै भनेको छ। यस्तो व्यवहारलाई उनीहरूले स्वीकार नगरिकन कसरी अस्वीकार गर्ने? उनीहरू पनि परमेश्वरको स्वरूपमा सृष्टि गरेका त हुन् त, यद्यपि उनीहरूले मुक्ति पाएका छैनन्, उनीहरूसँग केही न केही अलिअलि काम गर्ने विवेक त छ, अनि उनीहरूसँग प्रकाश छ, उनीहरूले मुक्ति नपाएको भए पनि उनीहरूले चाहिँ उनीहरूको मुख चाहिँ बन्द हुन्छ विरोध गर्नै मन लागे पनि, अनि त्यस्तै गर्नुपर्छ पनि भन्नुभएको छ। विरोधीहरूको मुख चुप गरिनुपर्छ पनि भनेको छ। धार्मिकताको जीवन जिउनेलाई चाहिँ संसारले पनि अस्वीकार गर्न चाहिँ सक्दैन। अरू अरू चिज भन्ला तर उनीहरूले चाहिँ अस्वीकार गर्न सक्दैन, किनभने एउटा विश्वासी जब परीक्षाहरूको बीचमा उसको उशान्त भइरहेको देख्छ, उसको जीवनमा डामाडोल भइरहेको होला, विभिन्न समस्याहरू आइरहेको होला, उसको परिवारमा, उसको आर्थिक परिस्थितिमा, उसको स्वास्थ्यमा, तैपनि ऊ चाहिँ शान्त भएको देख्दाखेरि चाहिँ उनीहरूले चाहिँ अब उसको विश्वासको विरुद्धमा बोल्न सक्दैनन्। अनि जस्तो सुकै परिस्थितिमा पनि आनन्द हुन सक्ने आनन्द चाहिँ परमेश्वरले दिन सक्छु भन्नुभएको छ, अनि त्यो उनीहरूले देख्दाखेरि त्यो चाहिँ उनीहरूलाई छक्क लाग्नुपर्ने हो, अनि उनीहरूले सोध्नुपर्ने हो, अनि उनीहरूलाई चाहिँ एउटा प्रश्न उठ्नुपर्ने हो, उनीहरूलाई लोभ लाग्नुपर्ने हो, मलाई पनि यस्तो आनन्द र शान्ति भइदियो हुन्थ्यो नि, मलाई किन शान्ति आनन्द छैन, मसँग यत्रो छ, उसँग केही छैन, ऊ शान्तिमा छ, मसँग चाहिँ छैन, अनि यस्तो खालको गवाही चाहिँ चाहिएको छ। प्रभुले हामीलाई त्यस्तो बनाउन चाहनुहुन्छ, उनीहरूको सामु पनि यो चाहिँ स्वीकार योग्य नै हुन्छ। रोमी 14:19 अब लेखेको छ, यसकारण हामी मेल मिलापका कुराहरू र एक अर्काको उन्नति गर्ने कुराहरूका पछि लागौं, फेरि त्यो शब्द आउँछ, पछि लागौं, खुरन्दार लागौं, कुनै कुराको पछि दगुर्नु, अस्ति भनेको थियौँ पिच्छा गर्नु, लखेट्नु, शिकारीले आफ्नो शिकारलाई लखेटे जस्तै, अथवा पुरस्कार र तक्मा पाउनलाई दगुर्या जस्तो। क्रिस्चियन सेवालाई बयान गर्दा चाहिँ दगुर्नेसँग चाहिँ तुलना गरेको छ, क्रिस्चियन जीवन जिउनेलाई चाहिँ तुलना गर्दा चाहिँ हिँड्नेसँग तुलना गरेको छ। अनि यसरी यहाँ चाहिँ मेल मिलाप कुराहरू एक र दोस्रो चाहिँ एक अर्काको उन्नति गर्ने कुराहरू पछि लागौँ, यो दुईटा कुराहरूको पछि लागौँ भनेर यो दुईटा कुरालाई चाहिँ यहाँ पावलले जोड दिँदैछन्। मेलमिलापमा बस्ने प्रयत्न गरेर अस्ति हेरेको थियौँ हामीले, शान्तिको पछि लाग, एउटा पद हेरौँ, एफसी 4:3। एफसी 4:3 लेखिएको छ, अनि दुई पद पनि पढौँ। सबै दीनता र नम्रता साथ सहनशीलतासित प्रेमले एक अर्कालाई सह, मेलमिलापको बन्धनमा आत्माको एकता कायम राख्ने प्रयत्न गर। परमेश्वरले हामीलाई एक त बनाइसक्नु भएको छ, ओहोदा अब यो अभ्यास गर भन्दैछ। हामीले चाहिँ मेलमिलापको पछि लाग्नुपर्छ भनेर यसलाई जोड दिएको छ। अनि विश्वासीहरू बीचको कुरा गरिरहेछ यो सबै। दोस्रो कुरा चाहिँ एक अर्काको उन्नति गराउने कुराको पनि पछि लाग भनेछ। यसबाट के देख्छ भने एक अर्कालाई उन्नति गराउने जिम्मेवारी चाहिँ हरेक विश्वासीको हो। उन्नति गराउनु भनेको के हो? यो शब्द चाहिँ निर्माण गर्ने, एउटा घर जस्तो सोच्नुहोस्, जग छ, पर्खालहरू बढाउँदै जानु, निर्माण गर्दै जानु। अनि यहाँ चाहिँ हाम्रो विश्वासी भाइको आत्मिक जीवनलाई चाहिँ निर्माण गर्दै लान, बढ्नलाई सहायता गर्न, ज्ञानमा बढ्न, विश्वासमा बढ्न, सेवामा बढ्न, पवित्रतामा बढ्न। अनि त्यो जिम्मेवारी चाहिँ हरेकलाई दिएको छ। के तपाईँले त्यसरी हेर्ने गर्नुहुन्छ? अरू विश्वासीहरूलाई भेट्दाखेरि चाहिँ म कसरी उसलाई चाहिँ उन्नति गराउँ? जिम्मेवारी त छ। अनि तपाईँले प्रभुसँग प्रार्थना गर्दै तपाईँले केही गर्ने प्रयास गर्नुहोस्। तपाईँसँग अवश्य नै केही दान छ, अनि तपाईँले चाहिँ प्रभुको अधीनतामा रहेर जब एकअर्काको उन्नति गर्नको लागि चाहिँ अगाडि बढ्नुहुन्छ, तपाईँको दानको अभ्यास हुन्छ। जे गर्न सक्नुहुन्छ गर्नुहोस् है, जे सकिन्छ, कुनै पनि सानो छैन यदि प्रभुको लागि गर्नुहुन्छ भने। अनि एकदम महत्त्वपूर्ण अध्याय यसको सम्बन्धी चाहिँ 1 कोरिन्थी 14 हो। एकचोटि त्यहाँ पल्ट, 1 कोरिन्थी 14, धेरै पटक यो शब्द उल्लेख भएको छ यहाँ। उन्नतिको उल्टो चाहिँ भत्काउनु, बिगार्नु, ढाल्नु। उन्नति चाहिँ निर्माण गर्नु, वृद्धि गराउनु, बढाउनु। त्यसैले यहाँ 1 कोरिन्थी 14 जस्तो कि 12 यस प्रकारले तिमीहरूले पनि, किनकि तिमीहरू आत्मिक वरदानहरूका निम्ति जोशीला छौ, मण्डलीका उन्नतिका निम्ति भरपूर हुने यत्न गर, बल लगा मण्डलीको उन्नति गर्न। अनि धेरै पटक यहाँ उल्लेख हुन्छ यो पद, हामी यहाँ तपाईँले चाहिँ घर गएर चाहिँ कतिवटा चाहिँ गर्न सक्नुहुन्छ। तर यहाँ अन्तिममा आएर चाहिँ 26 हेर्नुहोस्, 14:26, तब भाइहरू हो के गर्ने त, जब तिमीहरू भेला हुन्छ तब तिमीहरूमध्ये हरेकसँग भजन हुन्छ। शरण भाइले चाहिँ भजनहरूद्वारा हाम्रो उन्नति गरिरहनु भएको छ अहिलेसम्म पनि। उहाँ स्वर्गमा हुनुहुन्छ, तर आज उहाँको थुप्रै भजनहरू गायौँ, यति आशिषपूर्ण छ। कोहीसँग भजन हुन्छ, कोहीसँग शिक्षा हुन्छ, फरक फरक हुन्छ दानहरू। कोहीसँग भाषा हुन्छ, प्रकाश हुन्छ, अनुवाद हुन्छ। तर जे दिनुभएको छ प्रभुले, यहाँ भनेछ सबै कुराहरू उन्नतिका निम्ति नै गरिहन्, उन्नतिका निम्ति नै गरिहन् सबै कुराहरू। त्यसैले यसलाई एकदम जोड दिएको छ, एक अर्काको उन्नति गराउन पछि लागौँ, मेलमिलापको कुराहरूको पछि लागौँ। अब रोमी 14:20 हेर्नुहोस् त, अहिलेको सन्दर्भ सकिएको छैन यहाँ। 14:20, खानेकुराका लागि परमेश्वरको काम नष्ट नगर। वास्तवमा सबै कुराहरू शुद्ध छन्, तर त्यस मानिसका निम्ति खराब हो जसले खाँदाखेरि ठेस खाँदछ। यहाँ भन्दैछ खानेकुराका लागि परमेश्वरको काम नष्ट नगर्नुहोस्। यो नष्ट शब्द चाहिँ अलिक फरक हो पन्ध्र पदभन्दा, तर यो भत्काउनु, यो पनि भताभुङ्ग पार्नु, पुरानो घरलाई भत्काए जस्तै। यहाँ भनेछ परमेश्वरको कामलाई नष्ट नगर। परमेश्वरको काम के हो? परमेश्वरको काम चाहिँ निर्माण गर्नु हो। परमेश्वरको काम चाहिँ हामीलाई वृद्धि गराउनु, बढाउनु, उन्नति गराउनु हो। त्यसैले नभत्काउनुहोस्, निर्माण गराउनुहोस् पर्यो। प्रेमले चाहिँ उन्नति गर्छ। फेरि हेरौँ त पहिलो कोरिन्थी 8:1, यहाँ फर्किहाल्नेछौँ, अलग राख्नुहोस्। पहिलो कोरिन्थी 8:1, अब मूर्तिलाई बलिदान चढाएको चिजहरूको विषयमा हामी जान्दछौँ, हामी सबैसँग ज्ञान छ, ज्ञानले घमण्डी बनाउँछ, तर प्रेमले के गराउँछ? उन्नति गराउँछ। त्यसैले परमेश्वरको प्रेमले भरिनलाई चाहिँ प्रभुलाई हेर्नुहोस् अनि पवित्र आत्मा भर पर्नुहोस्, अनि त्यसपछि तपाईँले चाहिँ उन्नति गराउन थाल्नुहुन्छ। प्रेमले उन्नति गराउँछ। अनि यहाँ 14 पदमा लेखेको छ, रोमी 14:14 अघि अन्त यहाँ जुन सबै कुराहरू शुद्ध छन् भन्ने कुरा यहाँ 14 पदमा हामीले हेरेका थियौँ। 14 पद फेरि पढौँ, म जान्दछु र प्रभु येशु ख्रिस्टमा निश्चित छु कि कुनै पनि कुरा आफै आफ अशुद्ध छैन। सबै कुरा वास्तवमा शुद्ध छन् भनेर 20 पदमा भन्छ। त्यसैले हो, मैले जुनसुकै खानेकुरा खाए पनि हुन्छ, यदि खाँदाखेरि मेरो भाइलाई चाहिँ ठेस लाग्दैन भने, यदि ठेस लाग्छ भने चाहिँ के गर्ने? मेरो त्यो अधिकार, त्यो स्वतन्त्रतालाई चाहिँ पन्छाइदिने, त्यो प्रयोग नगर्ने, त्यो काममा नल्याउने। अनि त्यसैले पहिलो कोरिन्थी 8:13, यसकारण खानेकुराले मेरो भाइलाई ठेस खुवाउँछ भने मेरो भाइलाई ठेस नदिऊ भनेर म कहिले मासु खाने छैन। यसरी पावलले चाहिँ आफ्नै अठोट पनि यस्तो हुन्छ भनेर बताए। अनि 20 पदमा चाहिँ जुन दोस्रो पद भागमा लेखेको छ, वास्तवमा सबै कुरा शुद्ध छन् तर त्यस मानिसका निम्ति खराब हो जसले खाँदाखेरि ठेस खाँदछ। त्यसैले खाएर त्यहाँ ठेस खाउने काम हुन्छ भने चाहिँ त्यो चाहिँ पाप हो। अनि जो ठेस खाइरहेछ ऊ आफै पनि पाप गरिरहेछ, किनभने उसले आफ्नो विवेकको विरुद्धमा उसले कदम चालिरहेको छ। अनि तर खुवाउनेलाई यहाँ विशेष चेतावनी दिँदैछ, भाइको विरुद्धमा चाहिँ त्यसरी पाप गर्नु चाहिँ खराब हो। अर्थात् तपाईँले चाहिँ ख्रिस्टकै विरुद्ध पाप गर्नुभएको छ समेत लेखेको छ। यो चाहिँ पहिलो कोरिन्थी 8:12 हेर्नुहोस् त, पहिलो कोरिन्थी 8:12, तर जब तिमीहरूले भाइहरूको विरोधमा यसरी पाप गर्दछौ र उनीहरूको कमजोर विवेकमा चोट पार्दछौ तब तिमीहरूले ख्रिस्टको विरोधमा पाप गर्दछौ। यसले यो त गम्भीर रहेछ, ठेस खुवाउने पाप। जब कमजोरलाई चाहिँ विवेक विरुद्धमा अगाडि बढ्न उस्काइन्छ। त्यसैले कुराको निष्कर्ष चाहिँ अब 21 पदमा अब उल्लेख हुन्छ, रोमी 14:21 हामी फर्कौ। मासु नखानु वा दाकमध्य नपिउनु वा त्यस किसिमको कुनै काम नगर्नु नै असल हो जसद्वारा तिम्रो भाइलाई ठेस लाग्दछ, लोड्दछ वा कमजोर पारिँदछ। खानपिन गर्ने अधिकार छ, तर भाइको खातिर चाहिँ खुसी साथ अधिकारलाई पन्छाउने, ठेस नखुवाउनलाई कुनै पनि कुरा नगर्ने एउटा अठोट गर्नु भनेर यहाँ चाहिँ हामीलाई अर्थ दिँदैछ। किनभने खानु पिउनु भन्दा पनि अझ ठुलो कुरा के हो भने उसको उन्नति ठुलो हो। त्यसले अघि त्यही भनेको थियो, मेलमिलाप उन्नतिको पछि लाग, अनि त्यो बढी महत्त्वपूर्ण छ। अनि जुन अघि पहिलो कुरा थियो 8:13 पनि पढ्यो, बरु जीवनभर मैले मासु नखानु पर्ने हो भने पनि भाइको उन्नतिको लागि त्यो पनि ठिक छ भनेर उसले चाहिँ उसलाई मिठै लागेको चिज पनि नखाइदिनलाई अठोट गर्ने त्यहाँ अभिव्यक्ति छ। अब 14 अध्यायको 21 पदमा चाहिँ एउटा शब्दलाई याद गरौँ अथवा दुईटालाई। त्यहाँ भनेको छ, मासु नखानु वा दाख मध्य नपिउनु वा त्यस किसिमको, त्यसको दुईटा शब्द छ, कुनै काम, कुनै काम। भनेपछि यो ठेस नखुवाउने सिद्धान्त चाहिँ खालि खानपिन र दिन मान्ने विषयमा मात्र सीमित छैन भन्ने कुरा यो दुईटा शब्दले देखाउँछ। कुनै काम नगर्नु नै असल हो जसद्वारा तिम्रो भाइलाई ठेस लाग्छ भनेछ। उदाहरण त हामीलाई खाने र पिउनेको दिया छ यहाँ होइन, तर अब कुनै पनि अरू काम हुनसक्छ। अनि त्यसैले हामी चाहिँ यो सिद्धान्तलाई सिक्ने हो है, अनि यो सिद्धान्तलाई चाहिँ अब लागू गर्ने है। बुद्धि भनेको त्यही हो, ज्ञान लियो, अब यसलाई चाहिँ व्यवहारमा आफ्नो परि आउने परिस्थितिहरूमा चाहिँ प्रार्थनापूर्वक लेखाजोखा गर्दै, प्रभुको निम्ति भन्दै, उसको उन्नतिको निम्ति भन्दै, अनि ख्रिस्टको खातिर गर्ने हो। अर्को कुरा चाहिँ यहाँ कुनै पनिबाट यो पनि सिक्न सकिन्छ, कुनै पनि बलिदान ज्यादा ठूलो हुँदैन यदि त्यसले चाहिँ अर्को विश्वासीलाई बढ्न मद्दत गर्छ, उसलाई बलियो हुन मद्दत गर्छ भने। तपाईँले कुनै पनि चिज त्याग्दाखेरि, बलिदान दिँदाखेरि चाहिँ त्यो ठूलो होइन, उन्नति गर्नु नै ठूलो हो। हामीले गर्न सक्ने त्यही हो, प्रभुले बचाउनु हो, हामीले चाहिँ उन्नति गराउन सक्छौँ। उहाँले सुसमाचारको लागि सब तिरिदिनु भयो, अब हामीले चाहिँ रोप्न सक्छौँ। अरू के गर्न सक्छ, हामीले पानी हाल्न सक्छौँ। पावलले त त्यही भन्छ, मैले रोपेँ, पावलले अपोलोसले चाहिँ पानी हाले, प्रभुले चाहिँ वृद्धि गराउनु भयो। हाम्रो भाग हामीले गर्ने, अनि परमेश्वरले चाहिँ उहाँको भाग गर्नुहुन्छ। त्यसैले यो ठेस नखुवाउने सिद्धान्त चाहिँ प्रेमको नियम हो। अनि हामीले यो अध्ययन गर्दाखेरि चाहिँ पटक पटक हामीले पहिलो कोरिन्थी 8 अध्यायमा गएको थियौँ, यद्यपि त्यसलाई विस्तृत रूपमा हेरेनौँ। तर अर्को अध्याय पनि छ, पहिलो कोरिन्थी 10 अध्याय पनि छ, यो त्यो विषय यही विषयलाई छुँदैछ त्यहाँ। अनि अनि अब चाहिँ हामी पहिलो के अरे रोमी 14:22 जाउँ। रोमी 14:22 यहाँ 22 र 23 दुईटा पद बाँकी छ यो अध्यायमा। 22 पदमा चाहिँ बलियो विश्वासीलाई चाहिँ सम्बोधन गरिरहेछ, अनि 23 पद चाहिँ त्यो कमजोर विश्वासीलाई चाहिँ लक्षित छ। त्यसैले बलियो विश्वासीलाई के भनेको छ 22 पद, के तिमीसँग विश्वास छ भनिरहेछ यहाँ, यसलाई परमेश्वरको सामु आफैसँग राख, त्यो मानिस धन्य हो जसले आफूले स्वीकार गरेको कुरामा आफूलाई दोषी ठहराउँदैन। तिमीसँग विश्वास छ, यो विश्वास छ मतलब के तिमी आफू जे गर्दैछु भन्ने कुरामा चाहिँ मैले सही गर्दैछु भन्ने कुरामा तिमी विश्वास त छौ, त्यो भन्न खोजेको। विश्वास त सबै विश्वासीहरूसँग छ, तर त्यो खालको कुरा गरेन, यो चाहिँ आफूले जे गर्दैछु त्यो ठिक हो भन्ने कुरामा चाहिँ तिमी निश्चित छौ, तिमी एकदम दृढसाथ, तिमीलाई त्यसमा विश्वास छ। यो चाहिँ कसको तुलनामा यो भन्दैछ भने त्यो शंका गर्ने, अब 23 पदमा चाहिँ को तुलनामा भन्दैछ, किनभने शंका गर्नेले चाहिँ ऊ निश्चित छैन ऊ आफूले खाएको कुरामा है, ऊ चाहिँ दोष महसुस भइरहेछ, ऊ निश्चित छैन, ऊ शंका गरेर खाइरहेछ। तर 22 पदमा चाहिँ जे गर्दैछु मलाई थाहा छ, म गर्नुहुन्छ, म निश्चित छु भन्ने व्यक्तिलाई चाहिँ सम्बोधन भइरहेछ। त्यसपछि उसलाई के भनेको छ भने, के तिमीसँग विश्वास छ, यसलाई तिम्रो विश्वास यस्तो निश्चयतालाई परमेश्वरको सामु आफैसँग राख, यसरी भन्दैछ। अर्थात् तिमी स्वतन्त्र छौ यो खान भन्ने तिमीलाई निश्चयता छ, अब यो स्वतन्त्रता चाहिँ तिमीले अरूहरूको सामु अब घमण्ड साथ देखाउने प्रदर्शनी गर्ने कुरा होइन भन्दैछ। ल म यस्तो पनि गर्न सक्छु भनेर त्यसरी देखाउने कुरा होइन भन्दैछ। बरु परमेश्वरको सामु आफैसँग राख भनिएको छ, अर्थात् उसले चाहिँ भन्छ, प्रभु यो खानेकुरा मैले खानुहुन्छ, तपाईँ जान्नुहुन्छ है, तपाईँले सृष्टि गर्नुभएको, अनि यो चाहिँ म तपाईँको महिमाको लागि गर्न चाहन्छु भनेर उसले खान सक्छ। अनि त्यस्तै परिस्थिति आयो उसले भन्न सक्छ, प्रभु म यो खान सक्छु, तर उसलाई ठेस लाग्छ अनि त्यसैले म चाहिँ यो खाँदिन। यसरी चाहिँ उसले चाहिँ आफ्नो विश्वासलाई चाहिँ परमेश्वरको सामु राख्दैछ। उसले अनावश्यक घमण्ड साथ प्रदर्शनी गर्न खोजिरहेको छैन। एकजना टिप्पणीकार हेनरिक्सनले चाहिँ यसरी लेखेको छ, त्यो मानिस धन्य हो, अर्थात् त्यो बलियो विश्वासी जसले मैले आफ्नो स्वतन्त्रताको अभ्यास गर्न पाउनै पर्छ भन्ने जिकिर गर्दै आफूमाथि परमेश्वरको न्याय निम्त्याउँदैन। जुन जिकिरले कमजोर संघी विश्वासी जनलाई चोट पुर्याउन पुगिन्छ त्यो मानिस धन्य हो भनेछ। अनि त्यसपछि अब कमजोर विश्वासीको सवालमा 23 पदमा लेखेको छ, अनि शंका गर्नेले खायो भने ऊ दोषी ठहरिन्छ किनभने उसले विश्वाससित खाएन, किनकि हरेक कुरा जो विश्वासबाटको होइन त्यो पाप हो। विवेक चाहिँ के हो? विवेक चाहिँ हामी भित्र भएको एउटा आन्तरिक न्यायाधीश जस्तो हो, जसले चाहिँ भन्छ तिमीले चाहिँ जे गर्यो गलत गर्यो, तिमी दोषी छ, अथवा तिमीले जे गर्यो ठिक गर्यो, ठिक छ। अनि यहाँ हामीलाई के सिकाउँदैछ भने विश्वासीले त्यस्तो कुनै काम आफूलाई गर्न दिनु हुँदैन जुन काम गर्दा चाहिँ उसको विवेकले चाहिँ उसलाई दोषी ठहराउँछ। अर्थात् आफूले गर्न लागेको काममा चाहिँ ऊ एकदम पक्का हुनुपर्छ यो सही हो भन्ने कुरामा, यो ठिक र बेठीको कुरा हो कि नैतिक कुरा, यो त्यस्तो खालको जुन चाहिँ कि निर्णयको कुरा गरेन, जस्तो कि म हेटौँडा जाउँ कि पर्सि मात्र जाउँ, होइन त्यो अरू चिजहरू हेरेर त्यो चाहिँ ठिक बेठीको कुरा होइन, त्यो चाहिँ बुद्धिमानी साथ आफ्नो योजना बनाउनु, यो त मैले गरेको चाहिँ सही हो कि होइन, त्यस्तो खालको नैतिक निर्णयमा चाहिँ आफू जहिले पनि पक्का हुनुपर्छ, मैले जे गर्दैछु यो सही हो गलत होइन, विश्वस्त हुनुपर्छ। अलिकति पनि शङ्का आयो भने नगर्ने, सजिलो नियम छ, शङ्का आयो नगर्ने। अनि त्यसैले जहिले पनि हाम्रो विवेक चाहिँ सफा रहिरहन सक्छ जब हामीले जे गर्छौँ त्यो सही हो भनेर चाहिँ हामीले गर्यौँ भने, अनि आफूले चाल्न लागेको कुनै पनि कदमको बारेमा चाहिँ शङ्का लाग्छ भने हामी अगाडि अझ बढ्न चाहिँ सुरक्षित होइन, तुरुन्तै ब्रेक लगाइहाल्नुपर्छ। किनभने यहाँ लेखेको छ शङ्का गर्नेले खायो भने ऊ दोषी ठहरिन्छ। शङ्का गर्ने व्यक्ति त्यो हो जो चाहिँ कमजोर विश्वासी हो, अनि त्यो चाहिँ पहिलो कोरिन्थी 8 हामीले पटक पटक हेर्यौं कि मूर्तिहरूलाई चढाएको मासु खान गलत हो भन्ने लागिरहेछ उसलाई, उसको व्यक्तिगत धारणा नै त्यही हो होइन, अनि उसको विवेकमा त्यो छ भन्ने चाहिँ, अब एउटा बलियो विश्वासी उसले चाहिँ अब खानुहुन्छ भनेर खाँदैछ, अब ऊ अलमलमा पर्छ होइन, किनभने उसले विवेकले भन्छ मैले खानु हुँदैन, उसको विवेक सत्यता सिक्न बाँकी छ, तर एउटा पुरानो विश्वासी भनौँ उसले खाइरहेछ अनि उसले सोध्न सक्छ, अरे सायद खानुहुन्छ क्या अरे, तर ऊ निश्चित छैन तर ऊ खान्छ, अनि उसले चाहिँ आफूलाई नै दोषग्रस्त बनाउँछ। अब यस कुरामा एउटा कुरा पनि राखिहालौँ, हो रोमी साम्राज्यमा चाहिँ त्यसरी सार्वजनिक ठाउँमा चाहिँ त्यसरी बलिदान चढाएको पशुबाट उपलब्ध मासु चाहिँ बजारमा बिक्री हुन्थ्यो अनि त्यो खानुहुन्थ्यो भनेर चाहिँ यहाँ भयो, तर मूर्ति पूजकहरूको पूजा आजमा नै खानु चाहिँ पाप हो भनेर चाहिँ, त्यो चाहिँ पहिलो कोरिन्थी 10 छ, एकचोटि हेरौँ त त्यो, त्यसले त्यो भिन्नता पनि छ। पहिलो कोरिन्थी 10:14 10:14 छ, यसकारण मेरा प्रियहरू मूर्ति पूजादेखि भाग, अनि योभन्दा अगाडि खण्डमा चाहिँ पुरानो नियमको उदाहरण दिएको छ, जब चाहिँ इजरायलीहरूलाई चाहिँ मोआबीहरू जस्तो लाग्छ मलाई स्त्रीहरूले चाहिँ निम्त गरे अनि इजरायलीहरू त्यहाँ गए उनीहरूको पूजा आजा थियो त्यहाँ उनीहरूले खाए व्यभिचार गरे अनि त्यसपछि चाहिँ त्यहाँ थुप्रैजना मान्छेलाई चाहिँ परमेश्वरले दण्ड दिनुभयो हजारौँ मरे 23,000 मरे भनेर 10 अध्यायको 8 पदमा लेखेको छ अनि त्यसैले यहाँ 14 पद यसकारण मेरा प्रियहरू हो मूर्ति पूजादेखि भाग खेल्ने चिज होइन अनि त्यसपछि यहाँ भन्छ 19 पद तब म के भनिरहेछु त के मूर्ति केही चिज हो यसको जवाफ होइन यो पनि होइन ढुङ्गा मुढा अथवा मूर्तिलाई बलिदान चढाएको वस्तु केही चिज हो त्यो आफैमा त केही होइन तर म भन्दछु जुन चिजहरू अन्य जातिहरूले बलि चढाउँदछन् ती तिनीहरूले परमेश्वरलाई होइन तर कसलाई चढाउँछन् दुष्ट आत्माहरूलाई त्यसैले यहाँ चाहिँ मूर्ति पूजाको पछाडि चाहिँ दुष्ट आत्मा छ शैतानिक प्रणाली हो भन्दैछ र तिमीहरू दुष्ट आत्माहरूसित सहभागी हो भन्ने म चाहदिन तिमीहरूले प्रभुको कचरोबाट साथै दुष्ट आत्माहरूको कचरोबाट पिउन सक्दैनौ तिमीहरूले प्रभुको टेबलबाट साथै दुष्ट आत्माहरूको टेबलबाट भाग लिन सक्दैनौ त्यसैले यहाँ भिन्नता छ है बजारमा बेचिएको हो भन्ने एउटा कुरा हो केही प्रश्न नसोधिकन अझ खान पनि बोलायो अरे हामीलाई त्यो पनि उदाहरण छ एउटा अविश्वासीले खान बोलायो अनि हामीलाई नसोधो भनेको छ तिमीले त्यो कहाँबाट ल्यायो मासु त्यो नसोधो भनेको छ धन्यवाद देऊ खाऊ तर उसले नै भन्यो अरे थाहा छ यो त मूर्तिलाई चढाए मासु हो नि भन्दै त मलाई यस्तो हेर्न थाल्यो हुन्छ होस् किनभने हामी चाहिँ मूर्तिसँग सहभागी छौँ भन्ने अलिकति पनि छनक दिन चाहँदैन बुझ्नुभयो है त्यसैले यो भिन्नता छ अनि यसरी चाहिँ हामीलाई एकदम प्रभुले प्रभुको महिमा कसरी गर्ने अनि दिनदिनको व्यवहारिक जीवनमा है 2000 वर्ष अगाडिको विश्वासीहरूको लाई पहिलोपटक उनीहरूले पढिरहेको पत्र हामीलाई हेरिरहेको छौँ अनि आजसम्म पनि कति सान्दर्भिक छ हामीले पुरानो किताब पढाए जस्तो लाग्छ कहिले लाग्दैन बाइबल अझैको लागि जिउँदो छ अब कहाँ पुगेका थियौँ हामी रोमी 14 अध्यायमा फर्क त्यसैले अब कमजोर विश्वासीले चाहिँ अब कालान्तरमा उसले शिक्षा बुझ्दै गएपछि यी कुराहरूले सिक्छ अनि अनि हामीले यदि कुनै पनि काम गर्यौँ जो विश्वासबाटको होइन त्यो चाहिँ के हुन्छ भन्नुहोस् त विश्वासबाटको होइन त्यस्तो काम गर्यो भने जुन विश्वासबाटको होइन त्यो पाप हो र भनेको छ बिना विश्वास परमेश्वरलाई खुसी पार्नु असम्भव छ शङ्का गर्नु हाम्रो विवेकले को विरुद्धमा जानु हामीलाई मनाई गरेको छ त्यसैले एउटा प्रश्न छ यहाँ के हामीले जे गर्ने गर्छौँ जे गर्दछौँ के हाम्रो यस्तो बानी छ कि ल यो ठिक छ त्यसैले म गर्छु त्यसरी हाम्रो गर्ने बानी छ कि छैन हो यो प्रभुलाई मन पर्दो छ त्यसैले म गर्छु अथवा म पुरा निश्चित छु अब त्यही भनेछ पावलले पुरा निश्चित होस् प्रभुको निम्ति गरोस् अनि विश्वाससाथ गरोस् प्रश्न चाहिँ के भने हाम्रो कतिको यो आदत छ प्रभुले चाहिँ हामीलाई यस्तो आदतमा अब हिँड्न चाहनुहुन्छ हिँडेको चाहनुहुन्छ हामीले यति अध्ययन गर्यौँ किनकि हरेक कुरा जो विश्वासबाट होइन त्यो पाप हो साँचो विश्वासको विषयमा पनि व्यक्तिहरू अलमल हुन्छन् विश्वासीहरू पनि कहिले भन्ठान्छन् मलाई एकदम विश्वास लागिरहेछ अनि एकदम मलाई चाहिँ विश्वास लागिरहेको छ अनि ऊ चाहिँ भन्छ एकदम मलाई चाहिँ मलाई विश्वास लाग्यो कि यस्तो 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 होइन तर छ नि साँचो विश्वास केलाई भन्ने साँचो विश्वासको लङ्गरले चाहिँ जहिले पनि बाइबलको परमेश्वरको सत्यताको यथार्थहरूलाई चाहिँ पक्रिएको हुन्छ अनि साँचो विश्वास चाहिँ मलाई यस्तो लाग्यो तिर लाग्दैन, जाँदैन है। मलाई यस्तो यस्तो परिरहेछ, मलाई एकदम त्यस्तो व्यक्तिहरू भेट्नुहुन्छ कि अनि प्राय अरू चर्चमा जानेहरू। अनि तर हामी पनि त्यसमा भुलमा पर्न सक्छौँ। जर्ज म्युलरको नाम सुन्नुभएको होला है, हाम्रो यहाँ पुस्तकालयमा जस किताब छ एउटा। उसले चाहिँ भनेको दुईटा कुरा यहाँ म पढिदिन्छु। मनमा परेका छापहरू भनेको, मलाई यस्तो लागिरहेछ, यस्तो लागिरहेछ, मनमा परेका छापहरू विश्वाससित कुनै सरोकार राख्ने कुरा होइन। मनमा जसोसुकै लागोस्, मनमा परेका छापहरू विश्वाससित कुनै सरोकार राख्ने कुरा होइनन्। विश्वासको सरोकार परमेश्वरको वचनसित हुन्छ। विश्वास सुनाइ गराउँछ र सुनाइ परमेश्वरको वचनद्वारा। मनमा परेको छाप, चाहे त्यो कमजोर होस्, मलाई अलिअलि लागिरहेछ, अथवा प्रबल होस्, मलाई एकदम लागिरहेछ, त्यसले कुनै फरक पार्दैन। हाम्रो सरकार भनेको लिखित वचनसित हो, हामी आफैसित होइन। किन मलाई लागेको कुरा भन्दा यहीँभित्रबाट निस्केको कुरा हो, न त हाम्रा मनमा परेका छापहरू, इम्प्रेसनहरू, त्योसँग चाहिँ सरकार छैन। अर्को पनि कुरा भन्छन् जर्ज म्युलरले, विश्वास भनेको सम्भावनामा आधारित कुरा पनि होइन। सम्भावना आधारित खालको विश्वासले के भन्छ भने, म यो विश्वास गर्नेछु किनकि यो पूरा हुने सम्भावना देखिन्छ, त्यसैले हुन्छ हुन्छ म विश्वास गर्छु, हो जस्तै छ होइन। फेरि म्युलरले जवाब दिन्छ, धेरैजना मानिसहरू उनीहरूलाई सम्भव देखिने कुरामा विश्वास गर्न तयार हुन्छन्, तर सम्भावनाहरू विश्वाससित कुनै सरोकार राख्ने कुरा होइन। विश्वासको कार्यक्षेत्र त्यहाँ सुरु हुन्छ जहाँ सम्भावनाहरू अन्त हुन्छन्। परमेश्वर चाहिँ असम्भवको परमेश्वर हुनुहुन्छ। अब्राहमले विश्वास गर्नुपर्ने कुरा असम्भव कुरा थियो, ऊ चाहिँ वृद्ध भइसकेको थियो, उसको शरीर चाहिँ मरिसकेको थियो भन्ने पनि हुन्छ, नानी जन्माउन नसक्ने। परमेश्वरले भन्छ आकाशको ताराहरूतिर हेर, तिम्रो सन्तान यत्तिकै हुनेछ। अनि अब्राहमले चाहिँ विश्वास गर्यो भने चाहिँ बाइबलमा, अनि परमेश्वरले उसको विश्वासलाई चाहिँ धार्मिकता गर्नुभयो। असम्भव कुरा विश्वास, मरियम असम्भव कुरा विश्वास गर्यो, तिमी गर्भवती हुनेछ, तर म कुनै पुरुषलाई जान्दिन, परम प्रधान को पुत्र, पवित्र आत्मा छाया पार्नेछ तिमीमाथि, र तिमीबाट जन्मिने त्यो पवित्र जन चाहिँ परम प्रधानको पुत्र कहलाइनुहुनेछ, यस्तै होस् भन्छ उसले, आमेन गर्छ। यस्तो व्यक्तिहरूलाई उहाँले खोज्नु हुँदो रहेछ। जवान छ मरियम भर्खरको, अब्राहम वृद्ध छ, केही फरक पार्दैन, हृदय हो। विश्वासको कार्यक्षेत्र त्यहाँ सुरु हुन्छ जहाँ सम्भावनाहरू अन्त हुन्छ। जर्ज मिलरको त पढ्नुपर्छ क्या तपाईँहरूले, कतिजनाले पढ्नु भएको छ जर्ज मिलरको किताब, हात उठाउनुहोस् त, अलिअलि पढ्नु भएको छ, पढ्नु भएको छ, अनि त सानो छ होइन, तर मलाई लाग्छ राम्रो छ, मैले चाहिँ अङ्ग्रेजीमा पढेको, तर अनि हामीलाई उत्साह दिन्छ विश्वास गर्न, प्रार्थना सुन्ने परमेश्वरलाई भरोसा गर्दै उहाँमा हेर्न, आफ्नो खाँचोहरूको लागि, अरूहरूको खाँचोहरूको लागि। त्यसैले विश्वासको कार्यक्षेत्र त्यहाँ सुरु हुन्छ जहाँ सम्भावनाहरू अन्त हुन्छ। हडसन टेलर चीनमा गएको मिसनरी, त्यहाँ थुप्रै कामदारहरू भए प्रभुको सेवा गर्ने, खेतालहरू थपिदिनु भयो प्रार्थनाको जवाफमा, तर उनीहरू पुरै विश्वासमा प्रभुको प्रबन्धमा भर पर्दै उनीहरू चाहिँ जिइरहेको थियो, उनीहरूको खाँचोहरू धेरै हुन्थ्यो। अनि एक दिन काम गर्नेले भनेछ, अब सकियो खानेकुरा है, त्यहाँ भकारीहरू चाहिँ अब लास्ट अलिकति अब सकियो, अनि हडसन टेलर चाहिँ मुसुक्क हाँस्यो, अब चाहिँ परमेश्वरको पालो, अब चाहिँ परमेश्वरको काम हामी देख्नेछौँ। विश्वास त्यहाँ सुरु हुन्छ जहाँ सम्भावनाहरू अन्त हुन्छ, र दृष्टि र संवेदन शक्ति हार खान्छ। रूप देखेर होइन, तर विश्वासद्वारा हामी जिउँछौँ भने छ। रूप भनेको हाम्रो दृष्टिमा कस्तो देखिन्छ भन्ने कुरा है, मेरो हेराइमा भन्ने कुरा, लाई हिसाबमा लिनु हुँदैन। ओहो, यो त सिक्नुपर्छ हामीले है। हामी त यही त गर्छौँ प्रायः जसो, यसलाई हेर्छौँ होइन कस्तो भइरहेको छ। तर जोर्ज मिररले हामीलाई भन्छ होइन, रूपलाई हिसाबमा लिनु हुँदैन। महत्वपूर्ण प्रश्न यति हो, परमेश्वरले आफ्नो वचनमा त्यो कुरा भन्नुभएछ कि छैन? विश्वासको लङ्गर चाहिँ परमेश्वरको यथार्थमा पक्रेको हुन्छ। अनि जुन रोमी 14 अध्यायमा सुरु भएको विषय वास्तवमा 14 अध्यायमा सकिँदैन, 15 अध्यायमा पनि त्यही विषय हो। अनि तपाईँ भन्नु होला, किन यहाँ 15 अध्याय भनेर छुट्याएको त? कुरा के बुझ्नुपर्छ भने, यो अध्याय छुट्याउने काम चाहिँ धेरै पछि भएको। परमेश्वरले बाइबल दिनुहुँदाखेरि चाहिँ यसरी अध्यायहरू पदहरू छुट्याएको थिएन। मैले यहाँ नोट गरेको थिएँ तपाईँलाई बताउन भनेर, यो कहिले यसरी छुट्याइयो त यो पदहरू होइन, नम्बरहरू दिएछ यहाँ। अब सोच्नुहोस् न, यो नम्बरहरू नभएको भए तपाईँलाई मैले कसरी भन्ने यहाँ पल्टाउनुहोस् भनेर है, सरस्वती पढ्न थाल्छु, कथा हो कथा हुन्थ्यो होइन। रोमी 14:3 भन्दाखेरि त ठ्याक्कै हामी सबै एक ठाउँमा पुग्छौँ नि, ठेगाना हो त्यो। अनि त्यसैले यो चाहिँ यसरी पहिला चाहिँ अध्यायहरू छुट्याइएको चाहिँ 1227 AD रहेछ, भनेको झन्डै झन्डै 800 वर्ष अगाडि झन्डै झन्डै चाहिँ अध्यायहरू छुट्याइएको। अध्याय छुट्याएपछि पनि धेरै सहायता भयो, फलाना अध्याय भन्थ्यो तर पद चाहिँ फेरि खोज्नु पर्थ्यो है। पछि चाहिँ पदहरू पनि छुट्याइयो, त्यो चाहिँ पहिला चाहिँ हिब्रू बाइबलको चाहिँ 1448 AD रहेछ पदहरू छुट्याइयो रब्बाई नाथनले। अध्यायहरू छुट्याएको चाहिँ 1227 AD स्टिभन ल्याङटन भन्ने व्यक्तिले। अनि जुन अहिले हाम्रो पदहरू समेत र अध्याय त भइसकेको थियो, अनि त्यसभित्र पदहरू पनि 1, 2, 3, 4 गरेर नम्बर दिएको चाहिँ रबर्ट स्टेफनसले 1555 रहेछ। त्यस तपाईँहरूलाई एकदमै रोचक लाग्छ भनेर मैले टिपेर ल्याएको। अब त्यसैले हामीले यसबाट के बुझ्छौँ, यो अध्याय विभाजनहरू चाहिँ प्रेरित होइन, परमेश्वरको प्रेरणाद्वारा यसरी अध्याय विभाजन गरेको होइन। अनि प्रायः जसो अध्याय विभाजनहरू एकदम राम्रो छन्, राम्रो ठिक ठिक ठाउँमा अध्याय विभाजन भइरहेछ, तर यो ठाउँमा चाहिँ ठिक ठाउँमा अध्याय विभाजन भएको छैन, किनभने हाम्रो विषय त सकिएको छैन। हेर्नु न, 15:1, तब हामी बलियाहरूले कमजोरहरूका दुर्बलताहरू सहनु पर्दछ र आफैलाई खुसी पार्नु हुँदैन, त्यही विषय अगाडि बढिरहेछ। अनि यस्तो अरू ठाउँहरू पनि छन्। अस्ति एकजना कुन चाहिँ भाइले मलाई एउटा प्रश्न सोध्नु भएको थियो, एकचोटि पल्टाउनुहोस् त, मत्ती 16 जस्तो लाग्छ। अनि त्यो अध्याय विभाजनको कारणले चाहिँ त्यहाँ बुझ्न केही कठिनाई भएको। मत्ती 16 28 मत्ती 16:28 मा लेखेको छ, म तिमीहरूलाई साँचो भन्दछु, यहाँ उभिरहेकाहरूमध्ये कतिजना छन् जसले मानिसका पुत्रलाई आफ्नो राज्यमा आइरहेका नदेखुन्जेल कुनै रीतिले मृत्युको स्वाद चाख्ने छैनन्। यो भनेको के हो भन्ने प्रश्न उठ्छ। यहाँ उभिरहेकाहरू रे, उहाँको राज्य आइरहेका नदेखुन्जेल मर्दैन रे, प्रेतहरू त सब मरिसके होइन, के भनेको यहाँ? तर अब पढ्दै गएको भए चाहिँ सजिलो हुन्थ्यो, किनभने ठ्याक्कै अब 17:1 वास्तवमा सँगै जोडिएको छ। अनि 6 दिनपछि येशूले पत्रुस, याकुब र उनका भाइ योहन्ना, यो 3 लिएर उनीहरूलाई एउटा अग्लो पहाड़माथि एकान्तमा लैजानु भयो र उनीहरूको सामु उहाँको रूप परिवर्तन भयो अनि उहाँको चेहरा सूर्य झैं चम्क्यो र उहाँका वस्त्रहरू ज्योति जस्तै सेता भए। यसरी उहाँको रूप परिवर्तन भएर उहाँको 1000 वर्ष राज्यमा उहाँको दोस्रो आगमनको पूर्व दर्शन दिनुभयो। अनि यसरी 3 चाहिँ मर्नुभन्दा अगाडि नै उहाँको राज्यमा पुत्र येशू आइरहनु भएको उनीहरूले देखे। 1000 वर्ष राज्य त आएको छैन, तर त्यसको पूर्व दर्शन देखे। जे उसलाई फर्केर जाउँ, हाम्रो समय अलिकति छ, यहाँ हामीले अलिकति हेर्न सक्छौँ कि सक्दैनौँ कि जस्तो लागिरहेको छ अब चाहिँ मलाई। किनभने एउटा कोरस पनि गाउनुपर्छ भनेछ नि है। जे होस् यो पन्ध्र अध्यायको एक दुई र तीन पद एकचोटि पढौँ है, छोटो अलिकति कुरा गरेर मान्दा गर्छ। तब हामी बलियहरूले कमजोरहरूका दुर्बलताहरू सहनु पर्दछ र आफैलाई खुसी पार्नु हुँदैन। हामी मध्ये हरेकले आफ्नो छिमेकीलाई उसको भलाइका निम्ति फेरि के गराउनलाई, उन्नति गराउनलाई खुसी पारौं, किनकि ख्रिस्टले पनि आफैलाई खुसी पार्नु भएन। तर यस्तो लेखिएको छ, तपाईंलाई निन्दा गर्नेहरूको निन्दाहरू ममाथि परे। त्यसैले चौध अध्यायको विषय चाहिँ बल्ल त्यहाँ गरेर टुङ्गिन्छ। बलियहरूले चाहिँ एउटा कुरा गर्नै पर्छ भनेको छ, देख्नुहोस् त पन्ध्र पदमा, उनीहरूले कमजोरहरूका दुर्बलताहरू सहनु पर्दछ, नैतिक जिम्मेवारी छ, यो प्रेमको दायित्व छ, प्रेमको ऋण छ, सहनु पर्छ, अर्थात धैर्यतापूर्वक सहनु पर्छ। जसरी प्रभु चाहिँ आफ्नो चेलाहरूको कति अज्ञानता र अविश्वासलाई सहनु भयो, प्रभुले तपाईँलाई कति सहनु भयो, तपाईँ मुक्ति पाएको दिनदेखि आजसम्म प्रभुले मलाई कति सहनु भयो। त्यसैले हामीले अब कमजोरहरूका दुर्बलताहरू सहनु पर्छ। त्यसैले यो पुरा खण्डमा चाहिँ बलियो विश्वासीको चाहिँ कमजोर विश्वासी प्रतिको जिम्मेवारीहरू सरस्वती हेरौँ। एकमा कमजोर विश्वासीलाई ग्रहण गर्नुपर्छ जसरी परमेश्वरले ग्रहण गर्नुभयो, त्यो चाहिँ चौध अध्यायको एक र तीन पद। नम्बर दुईमा कमजोर विश्वासीलाई तुच्छ ठान्नुहुन्न, रोमी चौधको दुई। उसको बाटोमा ठेस लाग्ने कुरा राखिदिनु हुन्न, रोमी चौधको तेह्र र बीस। उसप्रति चाहिँ प्रेममा हिँड्नुपर्छ, रोमी चौधको पन्ध्र। त्यो भाइ नष्ट नहोस् भनेर आफ्नो अधिकार र स्वतन्त्रतालाई त्याग्न तयार हुनुपर्छ, रोमी चौधको पन्ध्र। यो ख्रिस्टको शरीरमा दुवैजना अङ्ग भएकोले शान्तिको पछि लाग्नुपर्छ, रोमी चौधको सत्र र उन्नाइस। कमजोर विश्वासीको निम्ति टेक्ने ढुङ्गाहरू प्रदान गर्दै उसलाई निर्माण गराउनु, उन्नति गर्नुपर्छ, रोमी चौधको उन्नाइस। आठ नम्बरमा कमजोर भाइको सामु हाम्रो स्वतन्त्रतालाई घमण्डपूर्वक प्रदर्शनी गर्नु हुँदैन, रोमी चौधको बाइस। उसका दुर्बलताहरूलाई धैर्यपूर्वक सहनुपर्छ, अब भर्खर रोमी पन्ध्रको एक। र हामीले आफैलाई खुसी पार्नु हुँदैन, रोमी पन्ध्रको एक। अर्थात् हाम्रो आफ्नै स्वार्थी इच्छा पूरा गरिरहनु हुँदैन, बरु कमजोर भाइको उन्नति कसरी गरौँ। म आफैलाई बरु इन्कार गर्छु, म आफैलाई बरु नाइ भन्छु भनेर गर्नुपर्छ भनेर सिकाएको छ। त्यसैले प्रभुले हामीलाई धेरै कुराहरू बुझ्न उहाँको पवित्र शास्त्रबाट दिनुभयो, उहाँलाई धन्यवाद छ।